यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। काठमाडौँ उपत्यका सहित देशभरका सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान शुरू। जोखिमयुक्त क्षेत्रबाट हटाइएका सहाराविहीन नागरिकलाई खाने बस्ने सहित आधारभूत सुविधाको व्यवस्था मिलाइएको शहरी विकास मन्त्रालयद्वारा जानकारी। कक्षा 12 को परीक्षा भोलिबाट शुरू हुँदै यस वर्षको एसईईको नतिजा यही वैशाख अन्तिम साता प्रकाशन गर्ने गरी तयारी र दबाव धम्की र घेराबन्दीको वातावरणमा कुनै वार्ता नहुने इरानका राष्ट्रपति मसूद पेजस्कियानको अडान। समाचार अब विस्तारमा। काठमाडौँ उपत्यका सहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिएको छ। सरकारले पहिलो चरणमा हिजोदेखि काठमाडौँ उपत्यकाका विभिन्न जोखिमयुक्त क्षेत्रमा अतिक्रमित घरटहरा लगायत संरचना हटाउन शुरू गरेको हो। हिजो काठमाडौँका थापाथली, सिनामंगल, गैरीगाउँ र शान्तिनगर क्षेत्रका नदी किनारमा अवैध संरचना हटाइएको थियो। आज नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सहितका सुरक्षा निकायको सहयोगमा सरकारी टोलीले मनोहरा नदी किनारका अतिक्रमित संरचना हटाउन आज पनि निरन्तरता दिइएको छ। काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले शुरूआती चरणमा जोखिमयुक्त क्षेत्रका बस्ती हटाइने र दोस्रो चरणमा भूमिहीनको पहिचान गरी बसोबासको उचित व्यवस्थापन गरिने बताउनुभयो। अभियान अन्तर्गत काठमाडौँ उपत्यकाका साथै रूपन्देही, नुवाकोट, पर्सा लगायत देशका विभिन्न स्थानमा अवैध रूपमा निर्माण गरिएका संरचना धमाधम हटाउन थालिएको छ। शहरी विकास मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा आवश्यकताअनुसार व्यवस्थापन गर्ने कार्य सहज रूपमा अघि बढ़िरहेको जनाएको छ। सहारा नभएका तथा वास्तविक समस्यामा रहेका नागरिकका लागि सरकारले अर्को व्यवस्था नभएसम्म होटल तथा लजमा बस्ने, खाने लगायत आधारभूत सुविधाहरूको प्रबन्ध मिलाएको छ। सहारा चाहिएको तर अलमलमा परेका नागरिकले कार्यक्षेत्रमा खटिएका प्रहरीसँग सम्पर्क गरी आवश्यक सहयोग लिन सक्ने शहरी विकास मन्त्री सुनिल लम्सालको सचिवालयले जनाएको छ। गल्छी रसुवागढ़ी सड़कको पहुँच मार्गभित्रका अतिक्रमित संरचना हटाउन थालिएको छ। सड़कको दायाँ बायाँ 15-15 मिटरभित्र पर्ने घरटहरा सहित भौतिक संरचना हटाउन सूचना जारी गरिएको अवधिमा अटेर गर्नेहरूका संरचना शनिबारदेखि हटाउन शुरू गरिएको हो। गल्छी त्रिशुली मैलुङ स्याप्रोवेशी रसुवागढ़ी सड़क योजना कार्यालयका प्रमुख कृष्णराज ओझाका अनुसार सड़क पहुँचभित्रका संरचनाको नियम अनुसार क्षतिपूर्ति लिएर हटाउने सहमति भए पनि त्यसको पालना नगर्नेका संरचना भत्काउन थालिएको हो। कक्षा 12 को परीक्षा भोलिबाट शुरू हुँदैछ। कक्षा 12 को साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित र आंशिक परीक्षार्थीहरूको परीक्षा सञ्चालन एवं व्यवस्थापनका क्रममा परीक्षा पूर्वका सम्पूर्ण तयारी पूरा भएको बोर्डका सदस्य सचिव जंग बहादुर अरियालले जानकारी दिनुभयो। बोर्डको परीक्षालाई मर्यादित, शान्तिपूर्ण एवं भयरहित सम्पन्न गराउन सम्पूर्ण सरकारवालामा सहयोग र समन्वयका लागि अनुरोध पनि गरेको छ। बोर्डका परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले कक्षा 12 को परीक्षामा 4,18,008 जना विद्यार्थी सहभागी हुन लागेको जानकारी दिनुभयो। गत वर्षको तुलनामा यो वर्ष करिब 90,000 विद्यार्थी घटेका छन्। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा वैशाख अन्तिम साता प्रकाशन गर्ने भएको छ। विगतमा परीक्षा सकिएको 3 महिनाभित्रमा नतिजा प्रकाशन गर्ने गरेको बोर्डले यसपटक भने 1 महिनाभित्रमै नतिजा सार्वजनिक गर्न लागेको हो। बोर्डका सदस्य सचिव जंगबहादुर अरियालका अनुसार एसईईको उत्तर पुस्तिका परीक्षण सकेर परीक्षार्थीको प्राप्ताङ्क कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको छ। माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षा गत चैत्र 29 गते सकिएको थियो। नेपाली कांग्रेसले भोलि केन्द्रीय कार्य सम्पादन समिति बैठक बोलाएको छ। सर्वसम्मत संसदीय दलको नेता चयनमा विलम्ब भएको अवस्थामा कांग्रेसले कार्य सम्पादन समिति बैठक आह्वान गरेको छ। यसअघि बसेको कार्य सम्पादन समिति बैठकले संसदीय दलको नेता चयनको निर्वाचन प्रक्रिया स्थगन गर्दै सहमतिमा दलको नेता चयनको प्रयास गर्नुपर्ने निर्णय गरेको थियो। बैठक भोलि बिहान 11 बजे ललितपुर स्थित केन्द्रीय कार्यालयमा बस्ने पार्टीले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त
रात तपाईको नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको आज 27 स्मृति दिवस मनाइएको छ। मनमोहन स्मृति प्रतिष्ठानले आज ललितपुरको सानिपा स्थित उहाँको शालिगमा माल्यार्पण सहित सभा आयोजना गरेको थियो। कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवं एमालेका पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अधिकारीलाई अविचलित निष्ठाको प्रतीकका रूपमा चित्रण गर्नुभयो। हावाहुरीसँगै आएको असिना पानीका कारण महोत्तरीको सदरमुकाम जलेश्वर जलमग्न भएको छ। पानी निकास हुन नसक्दा जलेश्वरको नगरपालिका चोक, शंकर चोक, मीना बजार, महेन्द्र चोक, अस्पताल चोक, खैरा चोक, अस्पताल चोक लगायत स्थान जलमग्न बनेको छ। भारी वर्षासँगै आएको बाढ़ीले पुल बगाउँदा भोजपुर चखेवा सड़क पूर्ण रूपमा बन्द भएको छ। भोजपुर नगरपालिका 5 बोखिम स्थित चालसे खोल्सामा शनिबार राति आएको बाढ़ीले पुल बगाएपछि सो सड़क खण्डमा यातायात सेवा ठप्प भएको हो। खानी तथा भूगर्भ विभागले नवलपरासी बर्दघाट सुस्ता पूर्व हुप्सेकोट गाउँपालिका 5 स्थित धौबादीमा करिब 10 करोड़ मेट्रिक टन फलामको कच्चा पदार्थ धाउ रहेको प्रक्षेपण गरेको छ। विभागका विज्ञले विभिन्न चरणमा गरेको अध्ययन तथा अनुसन्धानबाट स्थानीय नाम्जाकोटदेखि धौबादी क्षेत्रसम्म फैलिएको करिब 10 किलोमिटर भूभागमा फलामको विलेट पाइएको हो। फलामको व्यावसायिक उत्पादन गर्ने उद्देश्यले धौबादी फलाम कम्पनी लिमिटेड स्थापना गरिएको छ। रौतहटवासीले लामो समयदेखि बन्द रहेको श्रीराम सुगर मिल्स पुनः सञ्चालन गर्न माग गरेका छन्। जिल्लामा रहेको चिनी मिल बन्द भएपछि रौतहट सहित आसपासका किसान मर्कामा परेका छन् भने हजारौं रोजगारविहीन बन्न पुगेका छन्। रौतहटबाट संवाददाता रूपेन्द्र पटेलको रिपोर्ट।
अत्याधुनिक प्रविधि सहित सञ्चालनमा रहेको मिलले दैनिकी ठूलो परिमाणमा उखु प्रोत्साहन गर्दै रौतहट, बारा र सर्लाहीका किसानको भरपर्दो बजार उपलब्ध गराइएको थियो। उद्योग सञ्चालनमा हुँदा प्रत्यक्ष रूपमा 1000 भन्दा बढीले रोजगारी पाएका थिए भने अप्रत्यक्ष रूपमा हजारौं व्यक्ति ढुवानी, व्यापार तथा कृषि क्षेत्रमा निर्भर थिए। तर 2077 साउन 11 गते सञ्चालक समितिले घाटा देखाउँदै मिल स्थायी रूपमा बन्द गरेको घोषणा गरेपछि जिल्लाको आर्थिक गतिविधिमा उल्लेखनीय गिरावट आएको छ। मिल बन्द भएपछि करिब 18,000 उखु किसान प्रभावित भएका छन्। झण्डै 15,000 बिघा क्षेत्रमा हुने उखु खेती घट्दै गएको छ भने वार्षिक 2.25 अरब रुपियाँ बराबरको आमदनी गुमेको किसानहरूको भनाइ छ। चिनी मिल बन्द हुँदा किसान, मजदुर, व्यवसायी सबैको जीविकोपार्जनमा प्रत्यक्ष असर परेको स्थानीय रामाशंकर महतोले बताउनु भयो। त्यसै गरी किसान अगुवा राजकुमार दास तत्माले गदे बालीको रूपमा रहेको उखु खेती घट्दा किसानको आय स्रोत सुक्दै गएको उल्लेख गर्दै सरकारलाई मिल चलाउन ध्यान आकर्षण गराउनु भयो।
आज जुन हिसाबले यो चिनी मिल बन्द भएको छ, आज हजारौं युवाहरू बेरोजगार भएको छ, हजारौं किसानहरूको चाहिँ एकदम अवस्था नाजुक भएको छ, साउ महाजनबाट लिएको ब्याजहरू पनि तिर्न सकिरहेको छैन।
स्थानीय किसान रामनाथ शाहले सरकार र मिल सञ्चालक बीच सहमति गरी उद्योग पुनः सञ्चालन गरिए हजारौं बेरोजगारले रोजगारी पाउने र स्वदेशमै चिनी उत्पादन बढेर आयातमा निर्भरता घटने विश्वास व्यक्त गर्नुभयो। महिला किसान आशा देवीले पनि मिल बन्द हुँदा आफ्नो परिवारको आय स्रोत पूर्ण रूपमा प्रभावित बनेको बताउँदै पुनः सञ्चालनको माग गर्नुभयो।
फ्याक्ट्री खुल गेलै, कमतै, तब न दुध होतै त खतै गरि
यता उखु उत्पादक संघ रौतहटले मिल बन्द गर्ने निर्णय किसान तथा सरकारवालासँग परामर्श नगरेको भन्दै असन्तुष्टि जनाउँदै आएको छ। स्थानीय बासिन्दाले औद्योगिक पुनरुत्थान मार्फत रोजगारी सिर्जना, कृषि उत्पादनको संरक्षण र समग्र आर्थिक विकासको लागि सरकारको ठोस पहल आवश्यक रहेकोमा जोड दिएका छन्। रेडियो नेपालका लागि रूपेन्द्र पटेल रौतहट।
अब अन्तर्राष्ट्रिय समाचार। इरानका राष्ट्रपति मसुद पेजस्कियानले आफ्नो देशले दबाव, धम्की र घेराबन्दीको वातावरणमा कुनै पनि प्रकारको वार्ता नगर्ने बताउनु भएको छ। वहाँले अमेरिकी प्रतिबन्ध र आक्रमणको चेतावनीप्रति संकेत गर्दै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँगको फोन वार्तामा सो कुरा बताउनु भएको हो। कुराकानीका क्रममा अमेरिकाले लगाएको समुद्री प्रतिबन्ध अन्तर्राष्ट्रिय सम्झौता र संयुक्त राष्ट्रसंघको बडापत्रको उल्लंघन भएको र यस्ता कार्य र धम्कीपूर्ण भनाई शान्ति प्रक्रियामाथिको विश्वासलाई कमजोर पार्ने इरानका राष्ट्रपति पेजस्कियानले बताउनुभयो। यसैबीच इरानसँगको युद्ध अन्त्यको प्रश्नमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले अहिलेसम्म यसबारे नसोचेको परिणाम पाएको भन्दै निराशा व्यक्त गर्नुभएको छ। ट्रम्पले इरानमा सत्ता लिने कुनै पनि व्यक्तिसँग सम्झौता गर्न तयार रहेको पनि बताउनुभयो। अब आर्थिक समाचार।
राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले साना तथा मझौला उद्योगी व्यवसायी मुलुकको अर्थतन्त्रको मुख्य मेरुदण्ड भएको बताउनु भएको छ। नेपाल राष्ट्रिय व्यवसायी महासंघले आइतबार काठमाडौँमा गरेको 8 वार्षिक साधारण सभामा राष्ट्रिय सभाका अध्यक्ष दाहालले स्थानीय उत्पादन, रोजगारी सृजना र उद्यमशीलताको विकासमा साना तथा मझौला उद्योगी व्यवसायीको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। अध्यक्ष दाहालले कर प्रणालीलाई सरल र व्यवसाय मैत्री बनाउन, युवा उद्यमीलाई प्रोत्साहन गर्न र बजारमा पारदर्शी कायम गर्न सरकारवाला निकायहरू सक्रिय हुनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष कुमार कार्की, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठ लगायतका वक्ताहरूले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्र सरकारसँग हातेमालो गरेर अगाडि बढ़न तयार रहेको बताउनुभयो। उद्योगी तथा व्यवसायीहरूले भन्सार प्रशासन, राजस्व नीति र सुरक्षा निकायसँगको समन्वयात्मक व्यवहारमा गुणात्मक सुधार हुनुपर्ने आवश्यकता औल्याउनु भएको छ। भैरहवामा आइतबार भएको राजस्व चुहावट सम्बन्धी अन्तर्क्रियाका सहभागी उद्योगी व्यवसायीले वैधानिक व्यापारमा देखिएका प्रशासनिक झन्झट, अवैध कारोबारको चुनौती तथा व्यवहारगत असहजताका कारण निजी क्षेत्र प्रभावित भएको गुनासो गर्नुभएको हो। नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले राज्यलाई राजस्व बुझाउने वैधानिक व्यवसायीहरूप्रति सम्मानजनक व्यवहार सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायसँग आग्रह गर्नुभयो। कार्यक्रममा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक दीपक कुमार बस्नेतले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि प्रहरी र व्यवसाय बीचको सम्बन्ध सहकार्य र विश्वासमा आधारित हुनुपर्ने बताउनुभयो।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार। आईसीसी महिला टी20 च्यालेन्ज ट्रफी अन्तर्गत आज भएको खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ। रुवाण्डाको किगाली स्थित गहंगा क्रिकेट स्टेडियममा नेपाल अमेरिकासँग 7 विकेटले पराजित भएको हो। नेपालले दिएको 87 रनको विजयी लक्ष्य अमेरिकाले 11.5 ओभरमा 3 विकेट गुमाउँदै पूरा गर्यो। उसका लागि इशानी बाघेलाले सर्वाधिक 35 रनको योगदान दिइन् भने सैनवी काम्बालापालीले 21 तथा पूजा गणेशले 20 रन बनाइन्। बलिङतर्फ नेपालका लागि मनिषा उपाध्याय, पूजा महतो र इन्दु वर्माले 1-1 विकेट लिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित 20 ओभरमा 6 विकेट गुमाउँदै 86 रन बनायो। नेपालका लागि रूबी पोद्दारले सर्वाधिक 51 रनको योगदान दिएकी थिइन्। 3 महिना निलम्बनमा रहेको अखिल नेपाल फुटबल संघ एन्फा अध्यक्ष पंकज विक्रम निम्बवाङ सहित पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाइएको छ। नेपाली खेलकुदको सर्वोच्च संस्था राष्ट्रिय खेलकुद परिषद राखेपले एन्फाको आर्थिक विषयमा छानबिन गर्न राखेपको कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा 3 सदस्यीय छानबिन उपसमिति गठन गरेको थियो। खेलकुद मन्त्रालय मार्फत अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट प्राप्त पत्र अनुसार छानबिन समिति गठन गरिएको हो। छानबिनका क्रममा राखेपले एन्फा पदाधिकारीको विदेश भ्रमणमा रोक लगाउन खेलकुद मन्त्रालयलाई पत्र पठाएको थियो। राखेपले आफ्नो निर्देशनलाई अटेर गर्दै एन्फाले अर्ली इलेक्सन गर्न लागेपछि गत चैत्र 11 गते एन्फालाई 3 महिनाका लागि निलम्बन गरेको थियो। अब मौसम आगामी 24 घण्टामा कोशी मधेश बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी तथा देशको बाँकी हिमाली भूभागका थोरै स्थानहरूमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। काठमाडौँ उपत्यका सहित देशभरका सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान शुरू। जोखिमयुक्त क्षेत्रबाट हटाइएका सहाराविहीन नागरिकलाई खाने बस्ने सहित आधारभूत सुविधाको व्यवस्था मिलाइएको शहरी विकास मन्त्रालयद्वारा जानकारी। कक्षा 12 परीक्षा भोलिबाट शुरू हुँदै यस वर्षको एसईई को नतिजा यही वैशाख अन्तिम साता प्रकाशन गर्ने गरी तयारी र दबाव धम्की र घेराबन्दीको वातावरणमा कुनै वार्ता नहुने इरानका राष्ट्रपति मसूद पेजस्कियानको अडान। हवस् त, राति 9 बजेको समाचार सकियो, 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।